खौफ क्या था? अगर वो तुम्हें पकड़ लेंगे तो क्या करेंगे? आय 20, इन्नहुम यज़हरू अलैकुम, क्योंकि अगर उन्होंने तुम पर गलबा पा लिया, ज़हरा क्या होता है? मदद करना, और अला आ गया ना अलैकुम में, अगेंस्ट के बानों में, यानी तुम्हारे खिलाफ अगर वो गालिब आ गए, यानी तुम्हें कोई पकड़ लेगा तो करेंगे क्या? यरजुमुकुम, तुम्हें संसार कर देंगे। यहां से पता चलता है कि जिन हालात में ये गार में गए थे तो इनके ऊपर भी नजर थी, दुश्मन इनको पकड़ कर रजम करना चाहते थे, और कहते हैं कि उस बस्ती में सजा देने का तरीका यही था, स्टोनिंग टू डेथ। या फिर दूसरा काम क्या कहेंगे? औ युईदुकुम फी मिल्लतिहिम, या फिर वो तुम्हें वापस ले जाएंगे अपने ही दीन में। ये है असल गम। मोमिन का सबसे बड़ा गम क्या होता है? कि कहीं मुझे दोबारा पिछले लाइफस्टाइल पे कोई ना बुला ले। और याद रखिए, हिदायत लेना आसान है, मांगना आसान है, लेकिन इसको संभालना बड़ा मुश्किल है। जितनी हिदायत ज्यादा होती जाती है ना, उतना इंसान बाशऊर भी होता है, केयरफुल भी होता है, और उसको खौफ आता है कि कहीं मैं पिछले स्टाइल पे ना चली जाऊं। यहां आप देखिए कि उनको फिक्र किस बात की है कि मैं पुराना लाइफस्टाइल फिर अख्तियार नहीं करूंगी। आपने आम जिंदगी में भी लोगों को देखा होगा, और वो क्या, कुरान पढ़ते हैं तो बहुत अमल आता है, दौरा कुरान देख ले, उसके दौरान जो नीयतें, जो इरादे, कमिटमेंट्स हैं, उसके बाद पीछे हो जाती है ना। कल भी कोई आप लोगों में से शेयर कर रहा था कि जब दौरे कुरान सुना या क्लास ली तो उसके बाद दिल में इतने बड़े बड़े फैसले आ गए, लेकिन अमली तौर पे जब उस पर अमल किया तो चीखें निकल गई। फिर एक दफा लगा कि कहीं ज्यादा तो नहीं मैं कर रही, क्योंकि खौफ आता है। तो हिदायत जो है ना, थोड़ा सा इसको आज मजीद समझते हैं, क्योंकि इस पूरे वाक्य की थीम ही हिदायत है। देखिए, हिदायत स्लिपरी होती है। आप अपने नोट्स में एक स्लिपरी सी चीज बनाए, आप अपने हाथ पे कभी कोई ऐसी सॉफ्ट चीज रखें जो फिसलने वाली हो, फौरन गिरेगी। फिर क्या करते हैं आप? हाथ को पूरा खोलते हैं, फिर बाद दफा उंगलियों को ऐसे साइडों से ऊंचा करते हैं, यानी आप उसको होल्ड करते हैं। खुले हाथों की हिदायत जो होती है ना, ये स्लिप हो जाती है। हिदायत को जमाने के लिए अपने हाथों को मजबूती से बंद करना पड़ता है। एक दफा हिदायत का सिरा आपके हाथ में आ गया, पहले तो मुश्किल बहुत है। चलिए इसके भी दो मरहले लिख लें, फायदा होगा आपको इंशाल्लाह। देखिए, एक होता है हिदायत मिलना, यानी आप हिदायत ढूंढ रहे थे, और दूसरा है मिली हुई हिदायत को कायम रखना। पहले पहले को समझते हैं, फिर दूसरे को। हिदायत जब अभी नहीं मिली होती तो ये ईद के चांद की तरह होती है। ईद का चांद सब मुंतजर होते हैं, सबको दिखता नहीं है। किनको दिखता है? जो एक खास जगह पे खड़े हो और एक खास रुख की तरफ देख रहे हो, ऐसे ही है ना। इतना बड़ा आसमान है, इसके ऊपर भी नजर डालें तो नहीं दिखता, एक एंगल होता है ना, इस एंगल से मशरिक में, शमाल में, और फिर आपने देखा एक खास वक्त होता है मगरिब से इशा के बीच में, कि जिसमें थोड़ी देर के लिए चांद उभरता है और फिर पीछे हो जाता है। क्या ये मुमकिन नहीं था कि पहले दिन का चांद बदर का होता, फुल मून, और 14 को जाके छोटा हो जाता, ऑपोजिट गिनती होती? ये फितरत का असूल नहीं है। जिस तरह शुरू में हिदायत ईद के चांद की तरह बारीक सी होती है, दिखती भी नहीं है, इसी तरह हमें भी नहीं पता चलता कि हिदायत कब हमारी जिंदगी में आई। शर्त एक है, इसको देखने के लिए एक खास मुकाम पे खड़ा होना पड़ता है, और वो मुकाम बंदगी है। इय्याका नअबुदु व इय्याका नस्तईन। सबको हिदायत नहीं मिलेगी, याद रखिए, यहां आने के बावजूद भी, मक्का जाने के बावजूद भी, उमरा और हज करने के बावजूद भी नहीं मिलेगी मुकाम बंदगी। इय्याका नअबुदु व इय्याका नस्तईन। फिर एक खास तरफ देखना पड़ता है ना, तो वो तरफ क्या है? लकद कान लकुम फी रसूलिल्लाह उसवतुन हसना, वो तरफ है मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। और एक खास वक्त होता है ना चांद देखने का, तो वो वक्त है इस दुनिया के अंदर मौत के गरगरे से पहले। फरिश्ते सामने आ जाएं, हालात सामने नजर आने शुरू हो जाएं, फिर बात नहीं बनती। तो जब हिदायत شروع میں ہوتی ہے تو نظرینیاں تین ویزیبل. کوئی کہتا ہے یہ ہدایت ہے، کوئی کہتا ہے نہیں ہے، کوئی کہتا ہے یہ ہدایت ہے، کوئی کہتا ہے یہ ایکسٹریمزم ہے. بالکل وہ عید کے چاند پہ جھگڑے نہیں ہوتے. کوئی کہتا ہے دکھ گیا، کوئی کہتا ہے نہیں دکھ گیا. کوئی کہتا ہے چونکہ مکہ میں دکھ گیا تو یہاں بھی دکھ گیا. ہدایت کے ساتھ بھی آپ لکھ کے دیکھ لیجئے، یہ سارے ہی مرحلے آتے ہیں. شروع میں دل مانتے ہی نہیں ہیں بہت سارے لوگوں کے کہ اس کو ہدایت مانے. جن لوگوں نے عید کی تیاری نہیں کی ہوتی ان کا کیا دل چاہتا ہے؟ عید کا چاند 30 کا ہو، اور جو تیاری کر کے روزوں سے تھکے میں وہ کہتے ہیں 28 کا ہی ہو جائے. فرق ہے نا. یہی آپ کے اور میرے ہدایت کے سفر میں، جتنی طلب اتنی ہدایت. ہدایت کا تعلق طلب سے. آپ طلب کرتے جائیں، آپ بلیو کر لیں میری اس بات کو، اگر آپ کا دل چاہے طلب بڑھتی جائے گی، خود بخود ہدایت بڑھتی جائے گی. ایسے ایسے راستے دکھیں گے. پیچھے بھی ہم نے بات کی تھی، طلب، پھر کوشش، پھر استقامت. جنت پر نظریں لگا دیں اور آگے دیکھیں. علم اور عمل والے لوگوں کے درمیان رہنے سے بھی ہدایت ملتی ہے. اللہ سبحانہ وتعالیٰ یہی سب کچھ بتاتے ہیں کہ جب لوگ اللہ کے اوپر نظریں لگا دیتے ہیں نا، تو اس سے پھر اللہ تعالیٰ کی بہت ساری مدد ہوتی ہے. پھر آپ دیکھیں کہ اب ان لوگوں کا ایک کلائمیکس آ رہا ہے نا ان کے واقعے کا، تو ذرا تھوڑا سا اصحاب کہف کی ہدایت کو بھی دیکھ لیں، پھر انشاءاللہ میں وہ دوسری بات بھی کر دیتی ہوں جو شروع میں ذکر کی. آپ دیکھیں کہ یہ لوگ وہ تھے کہ جنہوں نے گھر چھوڑے، مقصد پہ جمے، کوشش کی، ارادہ کیا، اللہ تعالیٰ نے ان کی مدد کر دی، ان کو بتا دیا. طلب تھی، کوشش ہوئی، اللہ نے استقامت کی، توفیق دے دی. تو پہلی چیز تو ان کے اندر جو ہمیں دکھی ہے نا، وہ جوش ہے. یہاں جوش کی اہمیت ہے. 15 پارے آپ کے ہو گئے، آپ ذرا ابلتے ہوئے پانی کا وہ ابال دیکھیں جو سب سے اوپر تک آتا ہے. کیا آپ کو اپنے ایمان کے اندر وہی جوش دکھے؟ 15 پارے پہ آپ کے اندر اتنا جوش، اتنا خروش، اور اتنے جذبے اور آئیڈیاز اور پلان ہونے چاہیے کہ آپ جم کے بیٹھ جائیں. اگر آپ ابھی بھی ڈھیلے ہیں نا، چہرے ہی پڑے جا رہے ہیں، چہروں سے پتہ چل رہا ہے کہ وہ ابھی اندر نہیں آ رہا. آئینے میں دیکھا کریں خود چہرہ، اور پوچھا کریں کیا میرے اندر جوش ہے. تو جوش ضروری ہے، جذبات ضروری ہیں. زندگی کہاں سے وجود میں آتی ہے بچے کی؟ اگر ماں باپ کے جذبات ساتھ نہ دیں تو کبھی بچے کا وجود بنے؟ کچھ بھی نہیں ہوتا جب تک جذبات نہ ہوں. تو جذبے پیدا کریں ہم سب، جوش. پھر ایک اور بات پتہ چلتی ہے کہ اللہ چاہتا ہے بندہ جمع رہے، کھڑا رہے. جب بندہ بھی یہی چاہتا ہے تو اللہ کی مدد بڑھتی جاتی ہے. جتنا ایمان اتنی اللہ کی مدد. پھر اگلی بات ہے کہ اللہ کے راستے میں شکایتیں نہیں کرنی، مشکل آئے تو دعائیں کرنی ہے. یعنی آپ ایک کوڈ ورڈ بنا لیں، شکوے کی جگہ پہ دعا، شکایت کی جگہ پہ تعریف. پھر ایک اور بات ہے کہ جب انسان کفر، شرک اور نافرمانی سے الگ ہوتا ہے، پھر حق کے لیے آواز بلند کرتا ہے. ہماری آوازیں حق کے لیے کیوں نہیں بلند ہوتی؟ کیونکہ ہم الگ نہیں ہو پاتے. ہم الگ ہونے کے بھی اسٹریٹجی سمجھ نہیں ہے. ہمارا معاشرہ اتنا ڈومینیٹنگ ہے کہ وہ ہمیں چاروں طرف سے دبا لیتا ہے. اللہ کی مدد کب آتی ہے؟ جب اللہ کے راستے میں مشکلات کو قبول کریں. اس دنیا میں مشکلات کو قبول کرنے والے کل جنت میں آسانی سے جائیں گے. پھر ایک اور بات پتہ چلتی ہے کہ بظاہر بہت بڑی مشکل ہو، لیکن اللہ دل کو تھام لیتا ہے. ربطنا علی قلوبہم. پھر ایک اور بات دیکھیے، جب یہ ریسٹ لیس ہوئے تھے، بادشاہ کے آگے بولے، گھروں سے نکلے، پلان بنے، کیریئر داؤ پہ لگایا، تکلیف ہوئی نا، اللہ نے اتنا ہی آرام دے دیا غار میں 300 سال. کیا پتہ چلا کہ آج اگر اللہ کے لیے نیند، آرام، خاندان، گھر کو چھوڑنا بھی پڑے گا کچھ حد تک، کل اللہ سب واپس کر دے گا. فائن نمالو سری یسرا. پھر ایک اور بات کہ بڑے بڑے کام وہی کرے گا جسے اللہ تھام لے، اور اللہ اس کو تھامے گا جو سٹینڈ لے، ہمت کرے گا. फिर आप देखिए एक और बहुत ही खूबसूरत नुक्ता है इस सारे में, घरों में महल्लों में रहते थे, महल्ले नहीं महल, कौन से पैलेसेस, क्योंकि शाही खानदान के लड़के थे, और गार में जहां हो सकता है नीचे बोरिया भी ना हो, वहां आने के बाद अल्लाह ताला ने कहा यंशुर लकुम रहमत, अल्लाह तुम पर अपनी रहमत डाल देगा। इससे एक बड़ा खूबसूरत नुक्ता मिलता है कि ये कौन सी रहमत है भाई, नरम गद्दों से उठाकर उनको पथरीली जमीन पे लिटा दिया, तो ये है वो रहमत जो एक ईमान वाले माहौल को ऐसे माहौल जहां गुना नाफरमानी और अल्लाह की नाफरमानियों के साथ खुश होने के मौके हो, वहां जो उसके दिल पे बोझ होता है। मिसाल समझ लीजिए बीबी आसिया की, फिरौन के महल में रहती थी लेकिन उनको वो महल काट खाने को दौड़ता था क्योंकि वहां अल्लाह की फरमा बरदारी नहीं थी। तो इस तरह की मान वाला दुजाहर लग्जरियस जिंदगी बसर करे, हीरे मोती कंगन उसके हाथों में हो, लेकिन अगर वो खुदा फरामोश माहौल है तो वो औरत खुश नहीं रहेगी। और इसके बरक्स एक सादा सा घर के जिसके अंदर कोई इतने नरम गद्दे भी नहीं लेकिन साथ ही बड़ा हिदायत वाला है, जहां अल्लाह की फरमा बरदारी है, तो वहां जो मजे हैं वो वैसे नहीं होते। कभी आप अल्लाह के नबी सल्लम की जिंदगी प्रॉफिट एट होम पढ़ के देखिए, एक इंग्लिश बुक भी है, इस पे आपको इंग्लिश के लेक्चर्स भी एक दो मिलेंगे। यकीन करें कि अगर आप आज की जुबान में कहें, सिर्फ मैं नबी का मुकाम तो जो है वो है, मैं अल्लाह के नबी का जो आपकी बीवियों के साथ ताल्लुक और जो रहन सहन था ना, उसको कह सकती हूँ कि किसी भी फिल्म की लव स्टोरी, इतना खुशगवार घराना था आपका, और वहां हो सकता है कि मैचिंग चादर के साथ तकिए के कवर भी ना हो, पता नहीं तकिया भी था के लिए, लेकिन वो इतने खुश थे। इसके बरक्स आज आप देखिए सजे सजाए घर होते हैं लेकिन दिल उदास होते हैं। बीवी है तो शौहर दूर है, शौहर गायब है तो शौहर अच्छा है तो बीवी नहीं। तो असल रहमत क्या है कि इंसान को ऐसा माहौल मिल जाए कि जिसमें वो अल्लाह ताला के कामों को कर सके। सारी बात मैंने इस जगह पे इसलिए कर दी कि उनको धड़का क्या था कि हमारी ये नेमत छीन ना जाए। हम सोचते ना दीन आ गया तो चलो आखिरत अच्छी होगी, दुनिया अच्छी होगी। फिर आप देखिए एक और बात, चलते हैं अपने वापस टॉपिक पे, कि ये जब उठे थे तो इनको फिक्र किस बात की थी कि ईदकों भी मिल जाती है, जान का खतरा आपको यहां कहीं नहीं दिखेगा, फिक्र इस बात की है कि कहीं हमें पिछली जिंदगी में ना ले जाए। तो यहां से एक और अमल की बात है, और वो क्या कि चूंकि उनको ईमान प्यारा था ना, और जो चीज प्यारी होती है उसी के छिनने का खौफ होता है, तो इनको अपने ईमान की फिक्र थी, और जिस रास्ते में गम मिले होते हैं ना वो रास्ता भी प्यारा लगता है अगर वो मोहब्बत के साथ सफर हो। अल्लाह के रास्ते के गम भी प्यारे होते हैं जब अल्लाह से प्यार होता है कि ये मेरे रब ने रखा है। फिर इसके बाद आप देखिए कि अगली चीज जो उनके अंदेशे में हमें दिखती है, आयत का अगला हिस्सा देखिएगा, वलन तुफ्लिहु इज़न अबदा, और अगर ऐसा हो गया तब तो तुम कभी भी फलाह ना पाओगे। इससे क्या पता चलता है, ईमान का सौदा करके आई हुई हिदायत को छोड़कर कभी कोई फलाह नहीं पा सकता। वो बात जो पीछे शुरू की थी भूल गई थी, ये मैंने जो कहा कि हिदायत के दो सफर शुरू का कौन सा होता है, जब लेनी होती है तो ईद का चांद है, ठीक है, जब हिदायत मिल जाती है तो ये स्लिपरी हो जाती है। ये सारे जुमले अब जमा कर दें एक जगह, स्लिपरी हो जाती है, इसको थामे रखना बहुत जरूरी होता है, और उसके लिए इंसान को बुरे माहौल से जहनी तौर पे कटना पड़ता है, अगरचे वो जाहरी तौर पे ना भी कट सके। और ऐसे लोग जो होते हैं ना, फिर अच्छे दोस्तों की कंपनी में जब आते हैं ना, तो फिर उनको हिदायत से और भी फायदा होता है। खैर इस पे आगे भी हम बात करेंगे जाके एक जगह। आयत 21 पे चलते हैं, हुआ क्या, पूरी इंस्ट्रक्शंस कर दी, नरमी करना, किसी को बताना ना, ये ना हो वो ना हो, लेकिन हुआ क्या, वही जिसका डर था, वकज़ालिका अथरना अलैहिम, और इसी तरह हमने मुत्तले कर दिया लोगों को इन पर, इत्तला दे दी लोगों को इनकी, ठीक है, कि इनको बता दिया कि तुम ये लोगों, कैसे हुआ, कहते हैं कि जब ये शख्स खाना लेने की नियत से बाहर गया तो उस वक्त क्या हुआ, कपड़े 300 साल पुराने, हुलिया लिबास करेंसी दिखाई, ये कहां से आ गई, दौर बदल गया, मुल्क बदल गया, वो समझ गई ये आज के दौर का इंसान नहीं। ऐसे जैसे आज से कोई 100 साल पुरानी दौर का कोई शख्स आ जाए तो एकदम हम खौफ करेंगे। खैर उन्होंने तफ्तीश की, पूछा, सारा राज खुल गया, पता चला कि ये तो 300 साल से पहले का अरसा। अब इसके बावजूद ये बात कहते हैं कि वाकया ये इतना मारूफ था, 300 साल गुजर चुके थे, लेकिन इसके बावजूद लोगों को अभी तक याद था कि हाँ फुलां बादशाह के डर से इस शहर से 7 लोग कहीं चले गए थे और लोगों ने उनको बहुत ढूंढने की कोशिश की लेकिन उनका सुराग ना मिला। हुआ क्या कि लोगों ने उनका किस्सा लिखकर रिकॉर्ड के तौर पर एक तख्ती में लिख के शाही खजाने में महफूज कर दिया। इससे वो जिसको आप अपनी जुबान में कहते हैं ना लोक दास्तानें, जुबान दर जुबान ये सारे किस्से जो थे लोगों में मशहूर थे। अब जब ये वाकया सामने हुआ तो इन्होंने शाही खजाने में से वो तख्ती निकाली, मालूमात निकाली, तो सबको पता चल गया कि ये वही लोग हैं जो इतने पीछे थे। इससे क्या पता चलता है कि जब अल्लाह सुबहान तआला चाहते हैं तो कोई काम हो जाता है। यहाँ जो लफ्ज है ना आसरना, इसको भी देख लीजिए, आइन सा रॉयस का रूट है। असरा यो सीरू का लफ्जी माना होता है गिरना, फिसलना बगैर इरादे के। ठीक है, पीछे पड़ा आपने कभी ये? जी अलिफ होता है आसार, ये आइन है। सूरत मायदा में क्या पढ़ा था? चलिए इशारा दे देती हूँ कि जब कोई सफर के दौरान मौत की कैफियत तारी हो तो वसीयत करे तो क्या होता है, फिर वो वापस आता है। अब इतना काम तो आपको दे सकती है ना कि ढूंढ के लाया करें ऐसी चीजें, ढूंढिएगा। सूरत मायदा में से ये लफ्ज आपने ढूंढना, ये आपका होमवर्क है इसके रूट को। ठीक है, फिर आपने कल उसकी आयत का नंबर और सब बताना है। मैं आपको अभी भी बता सकती हूँ लेकिन आप अब खुद को बताएंगे। ठीक है, तो बात यह है कि अल्लाह ताला ने उनकी खबर दे दी। आप देखिए कैसे लोग निकले कि अल्लाह ने इनका सोना, अब इनका उठना, एक एक कदम लोगों के लिए इबरत बना दिया। बहुत खुशकिस्मत होते हैं वो लोग कि अल्लाह जिनको चलती फिरती किताब बना दे। हम एक दुआ करते हैं सूरत फुरकान में कि वजालना लिल मुत्तकीना इमामा, ये नहीं कि अल्लाह में इमाम बना, नेक लोगों का इमाम बना। यानी ऐसे ही जैसे आप किसी को कहे कि अल्लाह मुझे इमाम बुखारी का उस्ताद बना, ऐसे बच्चे थे, ऐसे स्टूडेंट थे जैसे इमाम बुखारी थे, तो एक अनयूजुअल सी बात लगती है ना। तो अल्लाह ताला इखलास के साथ की हुई कोशिशों पे असर नस्लों तक रखता है। किसी और की मिसाल पढ़ी है आपने कभी इस बारे में? पहले बारे में बताई थी एंड पे। जी चले, एक बाप बेटे की कहानी थी, इब्राहिम और इस्माइल। देखिए अल्लाह उन लोगों के कदमों के निशान भी संभाल लेता है, मुकाम इब्राहिम। कैसे अल्लाह ने इब्राहिम के कदमों के निशान संभाल लिए कि इखलास के साथ की हुई कुर्बानियां रंग लाती हैं चाहे उनकी जिंदगी में ना भी आए। कल जब आपको इमाम बुखारी के बारे में इधर थोड़ा पढ़ाया, आपने भी सुना होगा तो आपके भी दिल पे असर आओगा। मैं यही सोचती रही उनकी डेथ के बारे में, कितने आला पाए की शख्सियत और अपने दौर में किस हसद का शिकार हो गए। आज अगर इमाम बुखारी होते तो यकीन कर सकते हैं लोग उनसे इतना फायदा ना लेते जितना अब उनकी लिखी हुई किताबों से लेते हैं। ये लोगों की ट्रेजेडी होती है, ना कदरे होते हैं लोग। और हर इस्तकामत और हक के रास्ते में चलने वाले की आजमाइशें जरूर होती हैं। अल्लाह ताला ने इनको जिंदा किया, अब इसके बाद इनके साथ क्या हुआ? रिवायात में आता है कि फिर ये तबई मौत मर गए। अल्लाह ने इनको तो इतना जिंदा नहीं रखना था, सिर्फ लोगों को दिखाना था। क्या लियालम अन्नवादल्लाहि हक, पहली बात ताकि वो जान लें कि अल्लाह का वादा सच्चा है। आप अपनी इंटेलेक्ट इस्तेमाल करते हुए बताइए यहाँ अल्लाह के वादे से क्या मुराद है। सब बोलते हैं जो समझ आए, बगैर सोचे समझे बोलते हैं। सब बोले मौत तो नहीं है क्यामत, क्योंकि वो तो दूसरा है। चले दूसरा साथ ही मिला लें, पहला आपसे पूछा, दूसरा के वन सातला रही बफीखा कि क्यामत के बारे में हरगिज कोई शक नहीं। ये तो यहाँ आया कि मरने के बाद दोबारा जिंदा होंगे, अल्लाह ने 300 साल के बाद इनको खड़ा किया, तो इससे क्या बता दिया कि जब लोग मरेंगे तो उसके बाद इसी तरह उठाए जाएंगे। تو وعد اللہ حق کیا ہے؟ ان الذین قالوا ربنا اللہ ثم استقاموا، استقامت والوں کی مدد۔ جب آپ اللہ کے لیے کھڑے تو ہوتے ہیں، میں کہتی ہوں اس لذت کو ایک دفعہ محسوس تو کر کے دیکھیں، چکھیں تو صحیح، کبھی اگینسٹ دا ونڈز جائیں، اپوزٹ دا ٹائڈز جا کے دیکھیں۔ لوگ تو آپ کو پتہ نہیں اس وقت مار ہی دیں چاہے خواہش رکھیں، لیکن جو آپ کے دل کی خوشی ہوگی وہ یہ دو عالم سے کرتی ہے بے ادگانہ دل کو۔ جی جی، اللہ ہم کو تنہا نہیں چھوڑتا جو اللہ کے راستے میں نکلتے ہیں۔ دیکھیے کیا آپ اتنے بے قدرے ہیں کسی کے، کوئی آپ کے لیے رات جاگے، مثال ہے آپ کے بچوں کو دیکھے اور آپ اس کی قدر نہ کریں، کوئی آپ کو کھانا بنا کے بھیجے تو آپ قدر نہ کریں، ہیں ہم ایسے نہ قدرے؟ کوئی ہمیں کسی بھی طرح مدد دے، اچھا بول بول دے تو ہم تھینک یو بولتے ہیں۔ تو کیا اللہ کی ذات جو شاکر، شکور، قادر، اور وہ ذات جو ودود ہے، جو رحیم ہے، جو رحمان ہے، کیا وہ بندے کی ناقدری کرے گی؟ یہ تو بہت بڑا ظلم ہو جائے گا ان لوگوں کے ساتھ قیامت کے دن، جنہوں نے زندگی کے مزے پیچھے کر کے اللہ کے کاموں کو پکڑ لیا اور اس کے مزے آگے، جنہوں نے عبادت کی، جنہوں نے روزے رکھے، تہجدیں پڑھی۔ میں اکثر سوچتی ہوں جو لوگ روزے رکھتے ہیں ان کو دیکھ کر، میں کہتی ہوں کہ یہ لذت پہ یہ خود ہی جانتے ہیں، کوئی دوسرا نہیں جان سکتا۔ لوگوں کو مزے مزے کے کھانے میں وہ لذت نہیں ملتی جو ان کو اللہ کے نام پہ بھوکا رہنے میں ملتی ہے۔ ہم کہیں کہ ہمارے روزے رکھنے سے اللہ کو کیا ملنا، اس کو تو باقی کچھ نہیں ملنا، ملنا تو مجھے ہے کہ میں اللہ کو کہہ سکوں کہ اللہ تیرے نام پہ بھوکی ہوں۔ تو اللہ کے لیے زندگی لگانا یہ خوش قسمت لوگوں کی بات ہوتی ہے۔ خیر وہ تو گئے ختم، ان کی بات ختم ہو گئی، لیکن بعد والوں کا کیا ہوا؟ اب یہاں سے ایک بہت ہی یعنی جس کو آپ کہنا چاہیے سیڈ بات، کہ وہ لوگ جنہوں نے ہدایت کے سفر اختیار کیے، قربانیاں دی، استقامت کا پہاڑ بنے، لوگ بعد میں ان کے ساتھ کیا معاملے کرتے ہیں؟ وہی جو بھی اشارہ کی امام بخاری والا، کہ لوگ ان کی ذات سے فائدہ لینے کی بجائے ان کو دوسری طرف میں لے جاتے ہیں۔ کیسے؟ اس یتنازعون بینہم امرہم، جب وہ لوگ آپس میں جھگڑ رہے تھے ان کے معاملے میں، کون لوگ؟ بستی والے۔ کب جھگڑ رہے تھے؟ جب ان کا دوبارہ انتقال ہو گیا، حقیقی موت ان پہ وارد ہو گئی۔ کیا تھا جھگڑا؟ فقالو، تو انہوں نے کہا، فقالو بنو علیہم بنیانن، کچھ نے کہا کہ تعمیر کر دو ان پر ایک عمارت، یعنی یادگار بنا دو ان کے لیے۔ ربہم اعلم بہم، ان کا رب ان سے بہتر واقف ہے۔ یہ کچھ کی رائے تھی، پھر اگلوں کی بھی پڑھ لیں۔ قال الذین غلبوا علی امرہم، جو لوگ غالب آئے اپنی رائے کے اعتبار سے، کیا کہا انہوں نے؟ لنتخذن علیہم مسجدا، ہم تو بنائیں گے ان کی غار پر ایک مسجد۔ یہ تھا پہلا جھگڑا، ٹھیک ہے، کہ جہاں یہ لوگ اب تھے ان کے اوپر کیا معاملہ کیا جائے۔ پھر اگلا جھگڑا اگلی آیت میں، پہلے اس کو سمجھ لیتے ہیں۔ ابن عباس رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ یہ جھگڑا آیت کے اگلے حصے میں، اور وہ کیا؟ کہ نتخذن علیہم مسجدا، مسجد بنانے کی بات ہے۔ بعض کہتے ہیں اس کی تفسیر میں کہ باس بعد الموت، یعنی قیامت آئے گی کہ نہیں آئے گی، آنے کے بعد لوگ دوبارہ اٹھائے جائیں گے کہ نہیں، اس پہ لوگ جھگڑے کر رہے تھے۔ اور تیسری تفسیر یہ کہ جو آیت 22 میں بات آ رہی ہے کہ وہ تھے کتنے، اس پہ جھگڑا ہو رہا تھا، ٹھیک ہے۔ لیکن یہ ساری چیزوں کو جمع کریں تو دو باتیں جو بہت ہی سالڈ سی دکھتی ہیں لفظ مسجد کے ناطے سے۔ مفسرین کہتے ہیں کہ جو لوگ تھے نا ان کے بعد، وہ کس بات میں اختلاف کر رہے تھے؟ ایک مسجد کو لیں، اگر آپ اس مسجد میں جو کہ ہماری اصطلاح میں مسجد ہے، اللہ کی یاد، تو وہ کہتے ہیں کہ یہ پازیٹیو اینگل میں یہاں مسجد کا ذکر ہے۔ کیسے؟ کہ جس اللہ کے نام پر انہوں نے زندگی لگائی، اللہ کے نام پہ رہے، بادشاہ کو کچھ نہیں کہا، تو لوگوں نے ان کی موت کے بعد ان کے مشن کو قائم کرنے کے لیے وہاں مسجد تعمیر کی، لا الہ الا اللہ۔ اور یہ بہت اچھی بات ہے، یعنی ان کا مشن ان کے مرنے کے بعد پورا ہوا۔ سمجھ آئی بات؟ زندگی میں وہ کوشش کر کے، اثر اس کا بعد میں ہوا، تو پھر تو بہت اچھی بات ہے، مسجد بننی چاہیے تھی وہاں، یعنی اللہ سے لوگ جڑ گئے۔ دوسرا اینگل اس کا اپوزٹ ہے. مسجد سے مراد یہاں مزار یا پھر بولیے کیا بنتا قبروں پہ, قبروں پہ لوگ مقبرے. مسجد بمانی مقبرہ, کہ لوگوں نے انہی کی ذات کو بڑا سمجھ کر انہی کے نام پہ ایک مقبرہ قائم کر دیا اور پھر شرک کا شکار ہو گئے. تو واللہ عالم, لیکن بات چونکہ یہاں بہت ٹو دی پوائنٹ ہے تو سمجھ لیجئے اسلام میں قبروں پر مسجدیں بنانے کے بارے میں کیا حکم ہے. بڑا معروف مسئلہ ہے, اور ساتھ یہ بھی بتا دوں آپ کو کہ بعض لوگ اس پہ نبی صلی اللہ علیہ وسلم کی مسجد یعنی مسجد نبوی اور آپ کے حجرے میں آپ کی قبر کو بھی لاتے ہیں, اور جب وہ یہ باتیں سنتے ہیں کہ مسجد نہیں بن سکتی تو کہتے ہیں کہ اچھا بھی یہ بتائیں کہ مسجد نبوی کیوں ہے اللہ کے نبی کے روزے پہ. پہلی بات ہے بہت ہی نا سمجھی کی بات ہے کوئی یہ بات کہے. ایک ہے پہلے قبر تھی گئی, پھر آہستہ آہستہ وہاں مسجد بن گئی, لوگ جمع ہو گئے, پھر وہاں عرس میلے ٹھیلے ہونے لگے. اسلام کی اس میں بالکل بھی جگہ نہیں, اسلام اس کو پسند نہیں کرتا. اللہ کے نبی صلی اللہ علیہ وسلم نے بڑی سختی سے اس سے منع کیا. روایت سن لیجئے, حضرت عائشہ فرماتی ہیں کہ بعض ازواج مطہرات نے رسول اللہ سے ذکر کیا کہ انہوں نے حبشہ میں, حبشہ جب ہجرت کر کے گئے اس کی طرف اشارہ ہے, ماریا نام کا ایک کنیسہ یعنی یہود کی عبادت گاہ کے نام پر دیکھا جس میں مجسمے تھے, بت تھے. تو آپ نے فرمایا جب ان لوگوں میں سے کوئی صالح مرد مر جاتا تو اس کی قبر پر مسجد بنا لیتے, ایسے لوگ اللہ کے نزدیک بدترین مخلوق ہیں. یہ صحیح مسلم کی روایت ہے کتاب الصلات میں, اور امام بخاری اس کو تھوڑے سے فرق سے بیان کرتے ہیں. یعنی حضرت عائشہ روایت کرتی ہیں کہ ام حبیبہ اور ام سلمہ نے آپ سے ایک گرجے کا ذکر کیا جسے انہوں نے ملک حبشہ میں دیکھا تھا جس میں مورتیاں تھیں. آپ نے فرمایا کہ ان لوگوں کا قاعدہ یہ تھا کہ جب ان میں سے کوئی صالح مرد مر جاتا تو اس کی قبر پر مسجد بنا لیتے اور اس میں مورتیاں رکھ لیتے ہیں. قیامت کے دن اللہ کے ہاں یہ لوگ سب مخلوق سے بدتر ہوں گے. ٹھیک ہے, تو یہ بخاری کی روایت ہے. تو کیا پتہ چلا, نہیں بنانا چاہیے. حضرت عائشہ فرماتی ہیں کہ رسول اللہ نے اپنے اس مرض میں جس سے تندرست ہو کر نہیں اٹھے, انداز دیکھیے بات کرنے کا, ہم ہوتے ٹھیٹ جملہ بولتے اللہ کے نبی نے اپنی موت والی بیماری یا جس میں آپ مر گئے, نہیں کہتی وہ بیماری جس سے آپ تندرست ہو کر نہیں اٹھے. فرمایا یہود پر اللہ لعنت کرے, انہوں نے اپنے نبیوں کی قبروں کو مسجدیں یا سجدہ گاہ بنا لیا. حضرت عائشہ فرماتی اگر مجھے یہ خدشہ نہ ہوتا لوگ آپ کی قبر کو سجدہ کا بنا لیں گے تو آپ صلی اللہ علیہ وسلم کی قبر مرج خاص و عام کر دی جاتی. مرج من آنے کی جگہ, یعنی وہاں اوپن اجازت ہوتی آنے کی لوگوں کو, بخاری کی روایت ہے. حالانکہ آپ جانتے ہیں کہ جب اب لوگ جاتے ہیں تو بڑی کوشش بھی کرتے ہیں لیکن اندر آپ کو پتہ ہے کہ قبر کس رخ میں, بالکل نہیں پتہ چلتا. اور اتنی سختی سے وہاں کی جو مینجمنٹ ہے وہ لوگوں کے ہاتھ مسجد کی بجائے قبلے کی طرف کر رہی ہوتی, یعنی جیسے مسجد نبی اگر سوچیں کہ قبلہ سامنے تو اللہ کے نبی کا روزہ ادھر ہے, تو جب لوگ آپ کے چاروں طرف گھومتے ہیں نا تو کچھ لوگ یوں کھڑے ہو کے نا دعا مانگتے ہیں, یا ادھر سے آئے ہیں تو وہ ادھر مکر رہے ہیں, تو جو ان کی شرطیاں عورتیں ہوتی ہیں نا ان کے ہاتھوں پہ ایسے مارتی ہیں کہ نہیں ادھر نہیں ادھر مانگو, کیونکہ قبر پہ وہ یہ سوچ رہی ہوتی ہیں کہ لوگ نبی صلی اللہ علیہ وسلم سے مانگ رہے ہیں نا. مسجد نبی پہلے سے تھی, یہ جہاں اللہ کے نبی صلی اللہ علیہ وسلم کا روزہ مبارک ہے نا یہ پوری پٹی کی پٹی ادھر جو تھی لائن میں آپ کے ازواج مطہرات کے حجرے تھے. جب مدینہ میں حالات سازگار ہو گئے, شروع میں تو آپ ادھر ادھر رہتے رہے کبھی ابو ایوب انصاری کے گھر اور کچھ ادھر ادھر, لیکن جب آسودگی ہوئی تو اللہ کے نبی کی ازواج کے لیے پھر گھر بنے تھے مسجد میں, یعنی مسجد کے ساتھ ہی آپ کا تھا. اسی طرح جب آپ کی کہیں شادی ہوئی نہیں تو اس کی جگہ ایک نیا گھر بن گیا. تو آپ حضرت عائشہ کے حجرے میں وفات پاتے ہیں, اور نبیوں کے لیے اللہ کی سنت ہے کہ وہ جہاں فوت ہوتے ہیں ان کو وہیں دفن کرنا ہوتا ہے. یہ تو ایک بڑا لمبا معاملہ جو بعد میں کبھی پھر سنا دوں گی. تو اللہ کے نبی حجرہ عائشہ میں دفن ہے. ہاں ہوا کیا کہ مسجد نبی پہلے چھوٹی تھی, آپ اب بھی دیکھیں نا مسجد نبی کا جو ممبر ہے اور اس کے بعد حضرت عائشہ اور اس کے بس یہ چھوٹا سا تھا, اب یہ ساری ایکسٹینشن میں اندر آ گئی ہیں. بلکہ اگر آپ پرانی تصویریں دیکھیں سبز گنبد تھا جس میں, تو نبی صلی اللہ علیہ وسلم کا روزہ مسجد کی حد سے باہر ہے کیونکہ چھوٹی سی مسجد ہوتی تھی. تو بہرحال قبر پر مسجد نہیں ہے بلکہ آپ पहले से वहां मौजूद थे और आज भी आप देख सकते हैं कि कोई ये कहता है ना कि मैं अल्लाह के नबी के रोजे की जियारत के लिए मदीना जा रही हूँ तो ये शिर्क हो जाएगा, क्योंकि कब्रों की जियारत के लिए इस सोच से जाना कि उससे कोई बरकत और फैज ले, ये शिर्क बन जाता है। हाँ ये कहें कि मस्जिद नबी में नमाज की नियत से जा रही हूँ, क्योंकि हदीस में आता है कि 3 मस्जिदें ऐसी हैं कि जहाँ सफर करके जाना इबादत के लिए ये नेकी है, बैतुल्ला, मस्जिद नबी और मस्जिद अक्सा, ये 3 चीजें। ठीक है, एक और सुन लीजिए। नबी सल्लम की कब्र मुबारक हजरत आयशा के घर में थी। इसकी सूरत ये थी कि पीछे कब्र, इससे आगे हजरत आयशा की रिहाइश और इसके आगे बैरूनी दरवाजा था, और कब्र तक सिवाय आयशा रदी अल्लाह ताला अन्हा या रिश्तेदारों के अलावा दूसरे लोग जा ही नहीं सकते थे, क्योंकि कब्र के पीछे फिर दीवार थी। इसी बिना पर हजरत आयशा फरमा रही हैं कि अगर आपकी कब्र के बारे में ये खतरा ना होता कि कुछ अरसे गुजरने पर लोग आपकी कब्र को सजदा करने लगेंगे, तो जियारत की गरज से पिछली दीवार खोल दी जाती। मैं अक्सर सोचती हूँ जब वहां लोगों का शौक देखती हूँ कि अल्लाह के लिए क्या मुश्किल था, नबी की कब्र एक खुले मैदान में होती, सभी जाते वहां, आपको पता कितनी तंग जगहों से जाते हैं, लेकिन इसलिए कि फिर वहां शिर्क शुरू हो जाता है। ठीक है, लिहाजा ऐसी चीजों को नहीं करना। एक या दो और रिवायतें सुन लीजिए, फायदा होगा क्योंकि अकीदे से इसका ताल्लुक है तो फिर इस पर बात करनी जरूरी है। हजरत आयशा इब्ने अब्बास दोनों से रिवायत है कि जब आप पर बीमारी आ पड़ी और वफात की अलामतें जाहिर हुई तो आप अपनी चादर से अपना मुंह ढांप लेते और जब बेजारी बढ़ती तो इसे चेहरे से हटा देते। कितनी तकलीफ थी आपको निजा की। और यूं फरमाते, अल्लाह ताला यहूद और नसारा पर लानत करे, इन्होंने अपने नबियों की कब्रों को मसाजिद या सजदागाह बना लिया। इस कौल से आप हमें इस बुरे काम से डराते थे जो यहूद और नसारा ने किया था। ये बुखारी की रिवायत है। देखिए, डेथ बेड में भी आपको फिक्र क्या है लोगों की इसलाह की। और सही मुस्लिम की रिवायत में नबियों के साथ वलियों की कब्र का भी जिक्र मौजूद है। अल्फाज कहें, सुन लो, तुमसे पहले लोगों ने अपने नबियों और बुजुर्गों की कब्रों को सजदागाह बना लिया था, खबरदार तुम कब्रों को सजदागाह ना बनाना, मैं तुम्हें इससे मना करता हूं। फिर भी इतनी कब्रें हमारे मुल्कों में, इतनी दरगाहें, इतने उर्स, इतने मांडे। अल्लाह को कुरान पढ़ने वाले बात, मस्जिदों के अंदर है कुछ कब्रें और इस तरह की चीजें। अबू सईद खुदरी कहते हैं कि अल्लाह के नबी ने फरमाया, तमाम रुए जमीन नमाज के काबिल है, यानी हर जगह हम नमाज पढ़ सकते हैं जब वक्त आ जाए, सिवाय कब्रिस्तान और हमाम के, यानी वॉशरूम्स में और कब्रिस्तानों में नमाज नहीं पढ़ी जा सकती। क्यों? कब्रिस्तान में पढ़ेंगे तो शिर्क का डर है कि कब्र वाले के लिए पढ़ रहे हैं, और वॉशरूम जो होते हैं वो गंदी जगह होती है। ये रिवायत तिर्मिज़ी, अबू दाऊद, दारमी और रिवायत में भी मौजूद है। फरमाया, आपने मेरी कब्र को ईद यानी उर्स या मेला ना बनाना, जहां कहीं तुम हो वहीं से दुरूद पढ़ लिया करो, तुम्हारा दुरूद मुझे पहुंचाया जाता है। ये निसाई की रिवायत है। फिर आपने दुआ भी की थी कि या अल्लाह मेरी कब्र को वसन यानी आस्ताना ना बनाना, कि लोग आकर पूजा करने लगे, ये मालिक की रिवायत है। तो बहरहाल लफ्ज़ कब्र, मकबरा, मज़ार, रोज़ा, आस्ताना मुकद्दस समझना, इधर उर्स मेले ठेले लगाना, नमाजें पढ़ना, वहाँ दरवाजे बना कर जन्नत के दरवाजे कह देना, वहाँ इतर की बारिश और अरके गुलाब से उसको धोना धिलाना, ये सब इस्लामी मिजाज नहीं है। किसी को मुश्किल कुशा हाजत रवा समझना, ये सारी चीज़ें मस्जिदों के साथ जो है, ये अगर आप ऐसी चीज़ों के साथ लाएंगे तो ये शिर्क होगा। दुआ कीजिए कि आज अल्लाह ताला हमारी उम्मत के शिर्क को ख़त्म कर दे।